کیسا ہے نور چھایا مدنی مذاکرے میں، کیسا ہے نور چھایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں، ہر دل ہے جگمگایا مدنی مذاکرے میں۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ۔ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ فرمان آخری نبی صلی اللہ علیہ وسلم، مجھ پر درود پاک بھیجو اور دعا میں خوب کوشش کرو اور کہو اللہم صلی علی محمد وعلی آل محمد، صلو علی الحبیب صلی اللہ علی محمد۔ آپ سوالات کیجیے، ہر سوال کا جواب وہ بھی بالصواب، یعنی درست دے پاؤں، یہ ضروری نہیں۔ بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں۔ مجھے آئیں وائیں شائیں کرتا، اپنے کہے پر بلا وجہ اڑتا نہیں، بلکہ بھول ہونے کی صورت میں قبول کرتا پائیں گے انشاءاللہ الکریم۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
ایک سوال آیا ہے، کہہ رہے امیر اہل سنت، آج کل پہلے نکاح کرنے کا کافی ٹرینڈ چل چکا ہے، اس میں یہ ہوتا ہے کہ پہلے نکاح کر دیا جاتا ہے اور رخصتی کچھ ٹائم بعد، ایک ماہ بعد، چند سالوں بعد کی جاتی ہے، اس حوالے سے آپ کی کیا رائے ہے؟ اور یہ بھی ارشاد فرمائیں کہ کم عمری میں نکاح کرنے کے کیا فوائد ہیں؟
نکاح کے بعد رخصتی تو یہ اپنی اپنی قوموں کا مطلب، یعنی کہ غالباً یہ رواج ہوتے ہیں، ہمارے یہاں پہ سے میں نے جو نوٹ کیا وہ یہ کہ نکاح کے بعد فوراً رخصتی ہو جاتی ہے۔ یہ تو مجھے بہت بعد، ابھی چند سال پہلے پتا چلا کہ نکاح اور شادی دو الگ الگ سلسلے ہیں۔ یہ میں اپنی بات کر رہا ہوں کہ ہم تو شادی مبارک ہی بولتے تھے، اور نکاح اور وہ پھر رخصتی سیم ڈے۔ تو اب یہ کہ یہ ٹرینڈ چلا ہے آج کل، لیکن یہ کوئی حرج نہیں، اس میں شرن جائز ہے۔ بلکہ حضرت بی بی عائشہ صدیقہ رضی اللہ عنہ کا نکاح ہوا، اس کے کچھ عرصے کے بعد ہی رخصتی عمل میں آئی تھی، تو یوں مطلب کو اس میں شرعاً تو قباحت نہیں ہے۔ لیکن یہ اب جو دیکھا جا رہا ہے نا، وہ یہ کہ نکاح کر کے پھر فریقین جو ہیں بعض اوقات ایک دوسرے کو یا تو قصداً لٹکا دیتے ہیں یا خود لٹک جاتے ہیں اپنے رسم و رواج کی وجہ سے، کہ پیسہ نہیں ہے تو یوں بھی کرنا پڑے گا، یہ بھی کرنا پڑے گا، یہ بھی ہوتا ہے۔ ویسے اب میں بولوں اس میں، ظاہر ہے کہ شرن تو دونوں صورتیں جائز ہیں، کہ نکاح کے بعد رخصتی ہو جائے فوراً تو بھی درست ہے، کچھ اگر وقفہ ہو جاتا ہے تب بھی جائز ہے۔ اس میں میری اپنی رائے کیا دوں، لیکن میری رائے یہ ہے ذاتی کہ شاید نکاح کے فوراً بعد رخصتی ہو جائے تو اچھا ہے، کیونکہ آج کل حالات ایسے ہو گئے اور رسم و رواج اتنے بڑھ گئے ہیں کہ بس الامان والافیس۔ اب نکاح کے بعد جب تک رخصتی نہیں ہوتی، اس کے اپنے رسم و رواج ہوتے ہیں، اور اس میں جو پستا ہے نا وہ لڑکی والا فریق یہ زیادہ پستا ہے۔ اب مثال کے طور پہ آم کا سیزن آیا، تو اب یہ کہ بہترین آم، اب وہ پتہ نہیں کتنی پیٹیاں، وہ بھی اپنی اپنی قوموں کا رواج ہوتا ہوگا، وہ اتنی پیٹیاں آم کی ہونی چاہیے، تو بھائی فلاں موقع آیا تو اس میں اتنا ہونا چاہیے، عمرہ کیا تو اتنے اتنے گفٹ دینے ہوں گے، اگر حج کیا تو اتنے اتنے تحائف دینے ہوں گے۔ یعنی بعض لوگ اس وجہ سے، چلو عمرہ تو ہم سمجھے گے فرض یا واجب نہیں ہے، कज़ा उम्रा वाजिब होता है, लेकिन ज़र वो एक सूरत है उसकी जब कज़ा हो, लेकिन हज तो फ़र्ज़ होने की सूरत मौजूद है। तो रस्म व रवाज की वजह से बाज बेचारे हज करते हुए डरते हैं कि हज का ख़र्चा इतना और तोहफ़ों का ख़र्चा इतना, यानी मुबालगा हो या जो भी हो कि हज से ज़्यादा ये तोहफे देने का ख़र्चा हो जाता है। सपोज़ करो कि हज पर अगर 5 लाख खर्चा है तो 10-12 लाख रुपए के गिफ्ट भी देने होंगे, सास को इतना, तो नंद को इतना, तो खुद अपनी माँ को इतना, तो बहन को इतना, तो फूफी को इतना। ये ख़ानदानों में इस तरह के रस्म व रवाज भी पाए जाते हैं। तो अब ये कि वो बेचारा हज करना होगा, उसको फ़र्ज़ है, तो ये रस्म व रवाज ज़ाहिर फ़र्ज़ वाजिब नहीं होते, लेकिन ये कि ऐसा चल रहा है माशरे में। इसी तरह कोई छोटी बड़ी रातें आई उसमें वो लेना देना चलता होगा, फिर कोई और तकरीब होती हो तो उसमें लेना देना चलता हो। तो ये लड़की वाला ज़्यादा फरीक जो है ना, ये हमारे इसमें आजमाइश में आता है। तो अगर निकाह के बाद जल्दी रुखसती हो जाएगी तो शायद वो रस्म व रवाज वो ज़्यादा नहीं टिकेंगे। निकाह के बाद भी टिकते हैं, शादी के बाद भी टिकते हैं, जिसको अब मुझे पता चला कि शादी क्या और निकाह क्या, पहले मैं एक ही समझता था दोनों को, और शायद एक ही है। शादी ये अरबी लफ्ज़ नहीं है, ये फ़ारसी या जो भी उर्दू में मुस्तमल होता है, उर्दू में, गुजराती में, मेमनी में, और भी पता नहीं किन किन ज़बानों में लफ्ज़ शादी जो है ना ये इस्तेमाल होता है। निकाह ये अरबी लफ्ज़ है, लेकिन निकाह भी तकरीबन ज़बानों में यूज़ होता है, तो इसको अलग अलग कर दिया गया है। अब ये कुछ अरसे से मैं नोट किया कि अलग हो गया ये, तो मैंने मेरा इंडिया पूछा गया तो मैंने ये अर्ज़ किया कि निकाह के बाद जल्दी अगर रुखसती हो जाए तो शायद बहुत सारे रस्म व रवाज से भी नजात मिले। फिर ये वही कि फिर ताखिर दर ताखिर दर ताखिर। तो अब ये कि जब एक निकाह हो गया, एक दूसरे के लिए हलाल हो गए, तो शायद ये फिर भी बातें भी नहीं करने देते होंगे, फ़ोन पर भी गुफ्तगू नहीं करने देते होंगे। हालाँकि अब ये कि दोनों का जब निकाह हो गया तो अभी एक दूसरे के लिए बातचीत करना और ये सब हलाल हो गया, बहुत कुछ हलाल हो गया जो शरीयत ने हलाल किया है। लेकिन ये कि इसके लिए ये रस्म व रवाज जो है ना बहुत बड़ी दीवार बन के खड़ी हो जाती है। और ये रस्म व रवाज कई ऐसे होते हैं जो शरीयत जिनका मुतालबा नहीं कर रही है। रस्म व रवाज वो जायज़ होते हैं कि जो शरीयत से नहीं टकराते, लेकिन बाद ऐसे रस्म व रवाज होते हैं जिसमें इंसान आजमाइश में पड़ जाता है। और ये सब जानते हैं, गरीबों की बेटियाँ क्यों बैठी हुई हैं, बेचारियों की उम्रें निकल जाती हैं, ये सिर्फ हमारे यहाँ के रस्म व रवाज आम तौर पे यही रुकावट बन रहे हैं। अगर इनका कोई खात्मा हो जाए ना तो शायद उम्मत बहुत सुखी हो जाए, लेकिन इसकी वजह से उम्मत दुखी है, गुनाह भी बहुत हो जाते हैं इस वजह से। और ये सब समझते होते हैं जो मैं कह रहा होता हूँ। समाजी इदारे बाज़ वक़्त कैंपेन भी चलाते हैं इनके बड़े, लेकिन जब इनके यहाँ निकाह होते हैं ना तो ये बेचारे खुद इसमें मुब्तला भी हो जाते हैं, सब नहीं लेकिन बड़ा दुनिया देखी भारी है, ये हो जाते हैं। तो फिर ये जहाँ तक पहुँचे थे ना वहाँ से फिर इनको रिवर्स गियर लगता है और वहीं पहुँच जाते हैं जहाँ से ये चले थे, और फिर ये तनकीद का निशाना भी बनते हैं। तो अब ये कि ये बस आवे का हवा बिगड़ा हुआ है, अल्लाह पाक को ऐसी सुधार की हवा चला दे कि जिससे हम लोग सुधर जाएँ। अपने हाथों किए से हम मतलब सजाएं पा रहे हैं और दुखी हो रहे हैं, गुनाह दर गुनाह दर गुनाह दर गुनाह हो रहे हैं। इसकी लड़की भाग गई, उसकी बेटी भाग गई, उसकी बहन भाग गई, वो लेकर भाग गया। ये वाक़यात जो होते हैं ये शरीयत के तय करदा या शरीयत के हमें तरगीब दिलाए हुए अवकात में निकाह रुखसतियाँ ना होना, ये बहुत बड़ा सबब मुझे इसका लग रहा है। फिर मज़ीद कोई एजुकेशन और बेपर्दगी और ख़ानदान में कज़िन और सब आपस में एक दूसरे को भाई बहन कहकर मिलना जुलना, बल्कि जो बिचारी या बिचारा पर्दा करे तो उसके लिए गलियां तंग कर देना, रास्ते तंग कर देना, उसको तंज करना, उसको मजाक उड़ाना, इसको मुल्ला बोलना, उसको मुलानी बोलना, जैसे पर्दा जो है ये मुल्ला या मुलानी के लिए है। कुरान अगर आप पढ़ेंगे तो आपको पता चलेगा कि पर्दा किसके लिए, पर्दा उसके लिए कि जिसने इस्लाम कबूल किया है। जो इस्लाम छोड़ दे उसके लिए पर्दा नहीं है ना एक तरह से, कि अब उस पर वो पर्दा फर्ज ना रहा। लेकिन इस्लाम का है कोई छोड़ेगा कोई? तो जो मुसलमान है पर्दा उसके लिए, लेकिन दौर इतना नाजुक है, मालूमात की इतनी कमी है कि बेचारा जो मुसलमान पर्दा करना चाहे औरत या मर्द, तो उसको मुल्ला मौलवी कहकर उसको मुआशरे का एक छूता सा और अलग सा फ़र्द तसव्वुर कर लिया जाता है कि यार ये इनको तो ज़माने के साथ चलना ही नहीं आता। माज़ल्लाह सुम्मा माज़ल्लाह। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
अब्दुल खालिक अत्तारी वाकेंट से अर्ज कर रहा हूँ। प्यारे मुर्शिद की बारगाह में सवाल अर्ज है, बाज अल्फाज हमारे यहाँ गुफ्तगू के दरमियान इस्तेमाल होते हैं, जैसे अर्ज किया, फरमाया, तशरीफ लाए, हाजिर हुआ हूँ, तो ये इरशाद फरमाए कि ये अल्फाज कहाँ पर इस्तेमाल होने चाहिए, इसका दुरुस्त मकाम क्या है, कौन अर्ज करता है, फरमाता कौन है, तशरीफ कौन लाता है, हाजिर कौन होता है। ये भी इरशाद फरमाइए कि बाज़ औक़ात बतौर आजजी कोई बड़ी शख्सियत अपने लिए अल्फाज इस्तेमाल करे कि मैं आपसे अर्ज करता हूँ, तो बाज़ औक़ात जवाब में कारकर्दगी पेश करते हुए ये भी जुमले सुनने को मिलते हैं कि चूँकि आपने अर्ज किया था तो मैंने यूँ कर दिया।
वो अपनी अपनी जो ज़बानें होती है ना उनमें अल्फाज का ये चुनाव होता है। तो उर्दू के लिए ये कि अर्ज़ किया, तो ये अपने लिए बंदा कहेगा अर्ज़ किया, या कोई बड़ी शख्सियत के सामने कोई छोटा फ़र्द कहेगा तो उसको अर्ज़ किया उस शख्सियत के सामने। जैसे कि बारगाह रिसालत में कोई सहाबी अर्ज़ करेंगे, ये नहीं कहा जाएगा कि फ़लाँ सहाबी ने बारगाह रिसालत में फरमाया, है ना, बल्कि अर्ज़ किया। अच्छा, इसी तरह मुरीद ने अपने पीर साहब से अर्ज़ किया, मुरीद ने पीर साहब को फरमाया, ये नहीं कहा जाए। अच्छा, सरकार सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अर्ज़ किया नहीं कहा जाएगा। लेकिन जब अल्लाह पाक की बारगाह का मामला होगा तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने अपने परवरदगार की बारगाह में अर्ज़ किया, तो यहाँ ये लफ्ज़ इस्तेमाल होगा। तो इसी तरह पीर साहब ने फरमाया, या उस्ताद ने शागिर्द से फरमाया, शागिर्द ने उस्ताद साहब से अर्ज़ किया। अच्छा, इसी तरह तशरीफ़ लाना, आना, तशरीफ़ लाना, ये माना तो एक ही है, लेकिन वही बात है कि अपने मुंह से कहना कि मैं तशरीफ़ लाया, ये एक तादाद कहती होती है, या तो मेरे सामने तो कहते हैं, अगर आपको यकीन ना है तो खुसूसी मदनी मुज़ाकरे में आप हाज़िरी दें, आपको एक से एक यूँ लगेगा कि बड़े सुलझे हुए और यूँ ठीक ठाक लग रहे हैं, वो बोलेंगे मैं फ़लाँ की जगह से या फ़लाँ शहर से तशरीफ़ लाया हूँ। जब पहले तो मैं भी झटके खाता था, अब मैं भी झटके खा खा के अब बिल्कुल सेट हो गया हूँ, पहले समझाता भी था, अब समझाना भी तकरीबन मैंने छोड़ दिया है। तो इन्होंने शायद कसम खाई है कि हम न सुधरेंगे, कसम खाई है। तो इनकी ज़बान, या तो मुझे यूँ लगता है कि जैसे कोई मशहूर आदमी के सामने बोलना चाहता है ना, तो ज़रा अपने अल्फाज को सेट करता है और ये यूँ समझता है कि मैं ज़रा अच्छी उर्दू और अच्छे अल्फाज का इंतखाब करूँ, तो ये लगता है कि इसमें मार खा जाते होंगे। हमने अम्मी अबू को नहीं बोलते होंगे कि अम्मी मैं कभी का तशरीफ़ ला चुका हूँ, खाना लाओ ना, ये कभी नहीं बोलते होंगे, मुझे बोलते हैं मैं तशरीफ़ लाया हूँ। अच्छा, मुझे ये भी अपने कानों सुना, उस दिन आपने अर्ज़ किया था, तो पहले मैं झटके खाता था, अब बस मुस्कुरा के ठहर जाता हूँ, इनकी अपनी बोली बोले, मैंने अपनी बोली बोल ली, तो शायद वो मेरी वजह से बेचारे वो अच्छा बोल जाते तो इसमें मार खा जाते। तो वो अच्छा बोलने के लिए भी वो अच्छा दिमाग चाहिए ना, ये कहाँ से लाए। तो बहरहाल ये कोई शर्मी गलती नहीं है कि जिस पर कोई गुनाह सवाब का तरत्तुब हो, लेकिन ज़ाहिर है कि वो जो उर्दू अच्छी जानते होते वो कई लोग हंस रहे होते उस वक्त, मैं देखता हूँ ना जब कोई बोलता है ना कि मैं तशरीफ़ लाया हूँ तो मुँह कर गई हूँ, बाद लोग मुस्कुरा रहे होते हैं कि इसने छक्का मार दिया क्या, उसको समझ लिया थी क्यों मुस्कुरा रहे, वो समझता हो कि ये मेरे कारनामे पर मैं कितनी अच्छी उर्दू बोल रहा हूँ, क्या इसलिए खुश हो रहे हैं, मुस्कुरा रहे हैं, ऐन मुमकिन नहीं भी समझता हो। صلو علی الحبیب صلی اللہ علی محمد.
میں سلیم بول رہا تھا کراچی سے. میرا سوال یہ ہے کہ ایک نامحرم مرد یا کسی نامحرم شادی شدہ کو کوئی چیز دے سکتا ہے؟ اور دوسری بات یہ ہے کہ کیا وہ عورت اس کی اس چیز کو ایکسیپٹ کر سکتی ہے؟
نامحرم اور نامحرمہ ان دونوں کا رشتہ جو ہے نا ہے کوئی نہیں. یوں دیکھا جائے نا جیسے کہ اس نام بحرم اس کو بولتے ہیں کہ جس سے زندگی بھر کے لیے نکاح حرام نہ ہو. یہ ایک دوسرے کے نام بحرم ہوتے ہیں. اجنبی اجنبیہ یہ بھی کہلاتے ہیں, نام بحرم نام محرمہ یہ بھی کہلاتے ہیں. اس طرح کا رشتہ. باقی اب کزین ہوتے ہیں, یہ رشتہ تو ہے خالہ زاد مامو زاد, لیکن یہ آپس میں نام بحرم ہوتے ہیں. تیور بھابھی یوں رشتہ ہے, گھما کر پھرا کر رشتہ تو ہے نا, لیکن یہ کہ یہ ہیں نام بحرم آپس میں. اس طرح بہنوئی جو ہے اور شوہر کا بھائی, بہنوئی اور ہاں شوہر کا بھائی, تو ان کا بھی آپس میں یہ نام بحرم ہے. اچھا اسی طرح مطلب بیوی کی بہن جو ہے یہ شوہر کے لیے نامحرمہ ہے. تو ہمارے ان رشتوں میں سمجھ نہیں ہے کسی کو. جنرلی جو مذہبی ماحول میں ہوتے ہیں وہ سمجھتے ہوتے ہیں, جن کا دینی مطالعہ ہوتا ہے وہ سمجھتے ہوتے ہیں. جنرل پبلک کو نہیں اتنا ادراک ہوتا, سمجھ ہوتی, اور وہ یہ آپس میں بالکل ہنسی مذاق بے تکلفی بے پردگی کر رہے ہوتے ہیں اور گناہوں کا ڈھیر لگا ہوتا ہے. اب وہ کوئی بڑا گناہ جو جس کو وہ بھی گناہ ہے جو آپ سمجھ گئے ہوں, تو وہ نہ بھی ہو تب بھی بدنگاہی یہ گناہ, بے تکلفی نامحرمہ سے یہ بھی گناہ ہے, مذاق مسخریاں یہ بھی گناہ ہے. یہ سب اس طرح کے کئی گناہ آپس میں خاندانوں میں یہ رات دن ہو رہے ہوتے ہیں, اور معاذ اللہ اس کو گناہ سمجھنے کے لیے کوئی تیار نہیں, اور نہ اس کا عذاب یقین مانے کوئی برداشت نہیں کر سکے گا. عذابات اس کے سخت سخت وعیدیں عذابات بیان ہوئے ہیں بعض اس طرح کے کاموں کے. اور یہ کہ عورت کو بھی حکم ہے کہ وہ بھی غیر مرد کے ساتھ وہی نامحرم کے ساتھ نرم بات نہ کرے, اور قرآن کا حکم ہے, یہ حکم قرآن یہ کہ وہ لوچدار اور نرم بات غیر مرد سے نہ کرے, اس طرح کہ اس کا من کا روگی جو ہے جس کے دل میں مرض ہے تو وہ اس کی طرف مائل کھائے للچائے اس کی طرف. تو یہ مطلب نہ پتہ ہے نہ اس پر عمل ہے نہ عمل کا جذبہ ہے. یعنی بعض لوگ اس طرح کے گناہ کرنے کے لیے یہ ڈال دیتے ہیں کہ یار یہ ملا مولوی بس بولتے ہیں, ان کو یہ ان لوگوں کی باتیں, نعوذ باللہ جہالت کی وجہ سے علم کی کمی کی وجہ سے بول رہے ہوتے ہیں, ورنہ یہ قرآن و حدیث کی باتیں ہیں. اب میں جو عرض کر رہا ہوں یہ کہ ملا مولوی کی بات تو نہیں ہے نا, اور قرآن و حدیث کی باتیں کر رہا ہوں جو آپ کو یہ سمجھا رہا ہوں میں, اور مسلمان کو سمجھا رہا ہوں جو مسلمان نہیں ہے, میری اس سے میرا مخاطب بھی نہیں ہے وہ. اور مسلمان اگر ایسی باتیں کرتا ہے مسلمان ہو کر, اب اس کو نہیں پتا کچھ اس لیے اس کی یوں بچت ہو جاتی ہو, لیکن جان بوجھ کر اگر سمجھتا بھی ہو کہ یہ حکم شرعی ہے اور یہ آیت میں یوں منع کیا گیا ہے اور پھر بھی معاذ اللہ اس کا انکار کرے, تو پھر تو وہ ایمان کے بھی لالے پڑ جائیں گے. تو ہیں نازک معاملات. تو بہرحال نامحرمہ کے نہ سلام ایک دوسرے کو بھیجنا ہے نامحرم و نامحرمہ کو, نہ ایک دوسرے کو تحفے بھیجنے, کہ یہ سلام بھیجنا تحفے بھیجنا, عیادت کرنا بھی منع ہے تعزیت کرنا بھی منع ہے. نامحرمہ اور نامحرم کا آپس میں تعزیت بھی نہیں کرنی, یعنی کوئی فوت ہو جائے تو اس پہ تعزیت نہیں کرنی, بیمار ہو جائے تو عیادت نہیں کرنی, سلام نہیں کہلوانا, تحفہ گفٹ لین دین یہ سب ہمارے یہ مطلب گناہوں سے روکنے کے لیے یہ سارے مطلب سلسلے جو ہے نا یہ موجود ہیں, سد ذرائع. دیکھیں ایسی راستہ ہی روک دو کہ جس راستے سے بندہ گناہ میں پڑ جائے گا, तो यूं, लेकिन ये सब चल रहा होता है। अब तो माशाल्लाह सलाम तो अपनी जगह पर रह गया, वो हाथ मिलाते हैं, सलाम कहलवाना तो बहुत दूर की बात है ना, इसकी भी इजाज़त नहीं है, मना किया गया है। तो अब एक हाथ मिलाना, हाथ मिलाते हैं ना मेहरम, एक दूसरे से शेक हैंड करते हैं, हाथ मिलाते हैं। और भी कुछ सुना है, गले मिलने का रिवाज भी कहीं कहीं हो गया है, सुना है मैंने, हाथ मिलाने का भी सुना है कि ये ज्यादा है। तो इस तरह मतलब ये कि तबाही तबाही तबाही, फिर बोलते ये भाग गई वो भाग गया, फिर कचरा कुंडी पर बच्चे मिलते हैं, जो सब समझते हैं। मैं जो कहना चाहता हूँ तो ऐसा क्यों करते हैं आप लोग, मेहरबानी करें, इस्लाम के जो जर्रीन उसूल हैं, जो शरीयत के अहकाम आते हैं, आप इन पर अमल करेंगे तो इंशाल्लाह बहुत सारी मतलब बुराइयाँ जो है ये दम तोड़ जाएंगे। अल्लाह के प्यारे प्यारे आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, तुम में से किसी के सर में लोहे का सुवा यानी बड़ी सुई चुभो दिया जाए, ये इससे ज़्यादा बेहतर है वो नामहरम औरत को छुए, टच करे। टच करना तो अपनी जगह पर है, तो हाथ मिलाना तो बहुत कुछ हो गया था, तो ये टच करने पर भी, ये भी हदीस पाक आपने सुनी। एक और हदीस पाक, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जैसे किसी औरत की हथेली को छुआ यानी टच किया, हथेली इसको बोलते हैं, हालांकि उसके लिए उस औरत की हथेली छूने का कोई जवाब ना था, तो क़यामत के दिन उसकी हथेली पर अंगारा रखा जाएगा। ये अंगारा जैसे कि आग होती है, आपने कोयला जला हुआ लाल लाल जले हुए कोयले देखे होंगे, बारबेक्यू करते हैं ना उसमें कोयले, है ना, यूँ करो तो हाथ जलता है ना, ऊपर से ही आदमी हाथ जलता है, गोश्त इसमें सेंकते हैं भुन जाता है, तो अंगारा हथेली पर रखा जाएगा क़यामत के दिन। अभी हमारे कोयले का अंगारा नहीं होगा, क़यामत का अंगारा खुदा जाने कैसा होगा, वो कितना गर्व होगा। अलमान मुलफ़िस, तो तौबा का दरवाज़ा खुला हुआ है, नऊज़ु बिल्ला किसी ने किसी औरत से हाथ मिलाया, है ना, हथेली तो छुई ना, हाथ तो मिलाया ना, बहुत कुछ किया ना, हाथ मिलाया, तो या इस तरह का कुछ भी ऐसे किया है तो तौबा का दरवाज़ा खुला है, तौबा कर ले। एक और हदीस पाक, नबी अकरम नूर मुजस्सम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी प्यारी प्यारी शहजादी सैयदा फातिमतुज़्ज़हरा रदी अल्लाह अन्हा से इस्तिफ़सार किया, यानी पूछा कि औरत के लिए कौन सी चीज़ बेहतर है, अर्ज की, न तो औरत गैर मर्दों को देखे और ना गैर मर्द उसे यानी औरत को देखे, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनके इस जवाब को पसंद फरमाया। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
इटली में हूँ और मज़े मुज़ाकरे में अभी तशरीफ़ लाने और हाजिर होने पर कलाम तो जारी है, तो इसमें क्या आपको लगता है कि जैसे आप उमूमन फरमाते हैं माशाल्लाह आप तशरीफ़ लाएँ, तो सुनने वाले को ऐसा लगता होगा कि ये आने को तशरीफ़ लाना ही बोलते हैं, हाजिर होना नहीं बोलते होंगे, तो हमसे सुनकर उनको लगता होगा कि तशरीफ़ लाने को ही इस्तेमाल करना चाहिए, लिहाजा वो हमसे जो सुनते हैं उसी के मुताबिक अमल कर रहे होते हैं, कि जैसे कि हम तो यही कहते हैं कि आप तशरीफ़ लाएं, तो वो भी ये कहते हैं जी मैं तशरीफ़ लाया हूँ, क्या ये भी हो सकता है?
बहुत कुछ हो सकता है। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और इसके बाद कुछ इरशाद होता ना, तो ये बंदा समझता है कि फरमाया के माना है कहा, ठीक है ना। आप खूबसूरत लफ्ज़ बोलने वाले के लिए यहाँ भी है तो मौका तो बोलते तो ना, मैं अभी आपसे फरमा रहा था और आप अभी अर्ज कर रहे थे, चल तो रही होती है। तो इसी तरह ये कि वो कोई बड़ा कहे तो उस लफ्ज़ को उसी तरह कह डालना, ये भी कुछ इस तरह कहा था, या कोई आजजी का लफ्ज़ कहे तो उसी को मतलब अपना कर उसी का अमल कर लेना, तो ये भी जाहिर है कि वो जमेगा तो नहीं ना, جیسے وہ بہت پرانا ایک واقعہ ہے کہ میں میرا ایک دوست میرے ساتھ تھا, شاید دعوت اسلام شروع نہیں ہوئی تھی, تو وہ کہیں ہم گئے ہوں گے کسی کے پاس یا کوئی کچھ چیز خریدنے گئے ہوں گے, تو میرا دوست جو تھا وہ تھوڑا شوخ مزاج تھا, ہنس مکھ اور اس طرح وہ خوش طبعی کرنے والا, تو اس نے کسی بات پہ کہہ دیا او جی میں تو آپ کا خادم ہوں. واہ بھائی واہ, اس نے کہا خادم یہ لو میری یار پاؤں تو دبا دو. اس نے پاؤں آگے بڑھا دیا, اب مانے ہی نہیں مانے, میں ابھی تو آپ نے بولا خادم ہے تو خادم تو پاؤں دباتا ہے نا, تو یوں مطلب چٹکلا ہوا تھا ایک سچا چٹکلا. تو یہ سمجھانے کے لیے کہ یہ خیر اس نے تو شرارت کی تھی جو میرے ساتھ تھا اس نے, لیکن یہ کہ یہ بھی ہو سکتا ہے. تو یوں جو اگلا عاجزی کرے تو اس کا مطلب یہ تھوڑی کہ ہم وہی الفاظ میں گناہ گار ہوں, تو اب آپ کہیں کہ بھائی گناہ گار کیسے ہو. وہ تو مجھے وہ اپنا یاد آیا واقعہ میدان عرفات کا, سن اسی میں میرے ساتھ ایک دوست تھا, ہم لوگ میدان عرفات میں وہ بچھڑ گئے اپنے قافلے سے. قافلہ بھی کیا تھا, وہاں کچھ مدینہ پاک میں سادات کرام کی شفقتیں ہوئیں تو انہوں نے کہا کہ ہمارے ساتھ آپ حج کریں, چلو ہمارے پاس تو کچھ بھی نہیں تھا, قافلہ تو تھا نہیں, تو یہ بہت بھلے حضرات تھے, مجھ سے تو کچھ کام بھی لے لیتے تھے, وہ مطلب روٹیاں بھی یہ پکاتے تھے اور سب کچھ لے کر چلے تھے, خیمہ روٹیاں آٹا چولہے اور لاد لاد کے یہ نہ مجھے کچھ اٹھانے دیتے تھے. خیر تو یہ پہاڑ پہ انہوں نے خیمہ گاڑا, پہاڑ سے اپنے سے چڑھانا جائے گیا, تو میرے تو کمر میں کیا کچھ ہم چوک پڑ گئی, اردو میں شاید یہی بولے چوک پڑ گئی, درد ہو گیا کیا. خیر پھر ہم بچھڑ بھی گئے کیا, میدان عرفات میں بچھڑے, مینا میں تو ساتھ ساتھ تھے. اب میدان عرفات میں بچھڑ کر پتہ نہیں کہاں نکل گئے, اور کسی نے اپنے خیمے میں کوئی جاننے والے مل لیا ہوگا, یہاں خیمے میں چلو نا, میں چلا گیا اب چلو خیمے میں, تو وہاں کسی نے کہا ہوگا مولانا دعا کراؤ, تو میں نے دعا کروائی. اب ذرا ادھر میدان عرفات اور حج تو رقت تو آدمی کو آتی ہے عام طور پہ, تو وہ رو رو کے دعا ہوئی, تو ایک کوئی شخصیت تھی, ہاں یہ دیکھنے میں موپیدار شخصیت, مطلب کوئی شخصیت, اب وہی فرمانا ہے ان کی ساری یا جو بھی ان کو شاید کچھ سمجھ پڑتی نہیں ہوگی کیا. تو جب دعا ختم ہو گئی, تھوڑا رونا دھونا تھما, تو وہ انہوں نے کچھ پھول برسانے شروع کر دیے, ہنسنا منع ہے ہنسیے گا نہیں, انہوں نے کہنا شروع کیا کہ اپنے کو گناہ کرنے نہیں چاہیے, ہم گناہ کرے کاہے کو کہ پھر یہاں آ کر اپنے کو رونا پڑے. تو یہ ایک چٹکلا ہوا تھا میرے ساتھ, جو سمجھے ہوں گے سمجھ گئے ہوں گے, جن کو پل لی پڑا ہوگا وہ ایک دوسرے کا منہ دیکھ رہے ہوں گے, تو میں غلط کیا کہا رس لے, جو گناہ کرے وہ روے, میں گناہ کرے ہی نہیں کہ روے. تو اللہ کے نیک بندو, پیارے آقا صلی اللہ علیہ وسلم تو وہ ہستی ہے کہ جن سے تو گناہ ہو ہی نہیں سکتا, ممکن ہی نہیں ہے, سمجھے, ظاہر معصوم ہے, سید المعصومین ہے صلی اللہ علیہ وسلم, لیکن پیارے آقا صلی اللہ علیہ وسلم نمازوں میں اور مطلب بعد مواقع پر اتنا روتے تھے اللہ پاک کے خوف سے, خاص کر غالباً نماز کا تذکرہ ہے, کہ اس طرح روتے تھے کہ جس طرح وہ سینے مبارک سے ایسی آواز آتی تھی جیسے ہنڈیا جو ہے نا, ہنڈیا چولہے پہ جوش مارتی ہے نا, تو اس طرح جیسے ہنڈیا جوش مار رہی ہے. تو پیارے آقا صلی اللہ علیہ وسلم روتے تھے, فاروق اعظم رضی اللہ عنہ نماز میں اس طرح روتے تھے کہ پیچھے سب پہ آواز جاتی تھی رونے کی, اختیار نہیں ہوتا تھا اتنا روتے تھے. اسی طرح مطلب یہ کہ بزرگان دین کے رونے کے بھی ایک سے ایک واقعات ہیں, صحابہ کرام کے رونے کے ایک سے ایک واقعات ہیں, تو نعوذ باللہ وہ نہیں, انہیں رونے کے لیے یہ شرط نہیں کہ گناہ کرے تو ہی رونا ہے, جو جتنا اللہ تعالیٰ سے محبت کرتا ہوگا, جس کے دل میں اللہ پاک کا خوف ہوگا وہ زیادہ روئے گا, اور جو زیادہ گناہ کر کر کے دل سخت کر بیٹھے گا اپنا, تو وہ رونا چاہے گا تو بھی رونا نہیں آئے گا اس کو. تو اس لیے میں نے کہا وہ سمجھا دوں کہ کوئی یہ نہ سمجھے کہ مطلب اس نے کیا غلط کہا, گناہ نہیں کرنا چاہیے تھا, جو پھر رونا پڑا سب کے سامنے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
اطہرت تاریخ عرض کر رہا ہوں مدنی چینل پر امیر علیہ سنت سے سوال عرض ہے مدنی مذاکرے میں, کہ یہ جو تعمیراتی کام کرتے ہیں مختلف ٹھیکیدار ہوتے ہیں, میسنز ہوتے ہیں, پلمبر ہوتے ہیں, الیکٹریشین کا کام, تو یوں دیکھا گیا ہے کہ یہ جگہ پہ کہ بعد میں آنے والا پہلے کی برائیاں بیان کرتا ہے, یہ آپ کا کام خراب کر گیا ہے, یہ اس طرح ہوا ہے, تو اس میں کیا انداز اپنانا چاہیے کہ بندہ گناہ سے بچے, اور کیا مدنی پھول ارشاد فرمائیں گے ایسے لوگوں کے لیے؟
یہ تو واقعی سوال توجہ طلب ہے, اور یہ ہر فیلڈ میں, خالی یہ نہیں کہ یہ مزدور یا معمار جو بناتے ہیں یہ اس نے کام خراب کر دیا اس نے کام خراب کر دیا, یہ ہر فیلڈ میں آپ کو ملے گا. بعض اوقات یہ بھی ہوگا کہ اس کے پاس علاج کروایا اب دوسرے کے پاس آئے تو ہاں بھائی اس نے کیا کیا آپ کو دیا, یہ دیا وہ دیا, وہ آپ دکھائیں گے بھائی یہ تو فلاں بیماری کی ہے, یہ دے دیا, تو پھر اب اس کی برائی شروع. اسی طرح اگر آپ نے بول دیا کہ ڈاکٹر کو بول دیا میں حکیم کے پاس میں نے علاج کرایا, آپ سنو پورا علم حکمت جو ہے نا اب وہ داؤ پہ لگ جائے گا, اور ڈاکٹر صاحب ہیں کہ بس سانس روک کر لگے ہوئے, ہر ڈاکٹر ایسا نہیں کرے گا لیکن ہوتا ہے, مطلب اس طرح حکیم کے پاس چلے گئے آپ اور آپ نے کہا کہ ڈاکٹر نے تو اس میں سوئی لگائی تھی میرے کو اور میرا درد بڑھ گیا تھا, اب وہ حکیم صاحب کی سنو پورا ایلوپیتھک اگر تھا تو ایلوپیتھک کے خلاف اپنی معلومات جو ہے نا اس کا منہ کھول دیں گے یہ اور فائرنگ شروع. اگر آپ ہومیوپیتھک کے پاس گئے تو حکیم صاحب اس سے بھی ناواقف نہیں ہے, ان کے خلاف جو سننا ہے آپ کو مل جائے گا, تصدیق تو اب قیامت کے دن ہی ہوگی کہ کون کتنا سچا تھا, دنیا میں کون کس کی تصدیق کرے گا, تو یوں مطلب یہ بھی ملے گا آپ کا. اچھا اسی طرح کسی کاریگر کے پاس جائیں گے چاہے اسکوٹر بنوانی ہے چاہے کار, تو یہ ادھر سے بنوائی تھی اور یوں ہو گیا ادھر سے, اب وہ مطلب تو یہ ہر معاملے میں مطلب یہ اس طرح کے لوگ آپ کو ملیں گے, درزیوں میں ملیں گے, موچیوں میں ملیں گے, یہ شاید سب میں ملیں گے. اور گناہ ثواب میں لوگ سمجھتے نہیں ہیں اتنا, اگر سمجھتے ہوتے نا تو شاید یہ ایسا نہ کرتے, ایک دوسرے کی بس غیبت کرنی ہے, کاٹ کرنی ہے, کمزوریاں بیان کرنی ہے, بغلے میں کوئی اچھائی بھی ہے نہیں یار جو نظر آئے, تو یہاں بہت مطلب بہت برے حالات ہیں, اور ہر فیلڈ میں ایسا بالکل نہیں کرنا چاہیے, وہ آپ کے پاس دوسروں کی برائیاں سننے کے لیے آیا بھی نہیں ہے, وہ تو اپنا کام کروانے کے لیے آپ کو آیا ہے. اس لیے میں بہت پہلے بھی مشورے دیے میں نے, ایک بار پھر آپ کو مشورہ دیتا ہوں کہ آپ مطلب جب بھی کسی کے پاس مثلاً علاج کرنے کے لیے جائیں, خواہ بابا جی کے پاس گئے, تو یہ نہیں بتایا کرے کہ میں نے فلاں فلاں بابا جی سے علاج کروایا یا فلاں روحانی علاج کے بستے سے علاج کروایا یا اس کے اسٹال سے علاج کروایا یا مطلب, تو اس طرح کریں گے نا بابا جی کے پاس, تو اگر بابا جی اچھے آدمی نہ ہوئے, ہر بابا جی برا آدمی نہیں ہوتا, اگر وہ اچھا آدمی نہیں ہوا نا تو وہ بیچارہ جو ہے نا وہ گناہوں میں پڑ جائے گا, اور جو برائیاں کرنا شروع کر دے گا نا, اے لوگ جاہل ہیں, ان کو کیا پتہ کہ کس طرح یوں لکھتے ہیں, کس طرح اون لکھتے ہیں, کس طرح چھو کرتے ہیں, یہ شروع ہو جائیں گے. اسی طرح مطلب ڈاکٹر کو بولیں گے فلاں ڈاکٹر سے میں نے علاج کروایا, تو اب اس ڈاکٹر کی خیر نہیں ہے. حکیم صاحب کو بولیں گے نا فلاں حکیم کے پاس میں گیا تھا, تو وہ ہو سکتا ہے حکیم صاحب بولیں ارے بھائی اس کے پاس تو سند بھی نہیں ہے, میں جانتا ہوں اس کو نقلی سند ہے, یہ پتہ آپ کو, آپ بھلے بیچارے کی اصلی سند ہو, یہ بیٹھے بیٹھے اس کی جعلی ہو جائے گی سند, اور یہ بھی چل رہا ہوتا ہے, بہت کچھ چل رہا ہوتا ہے. تو ایک کے پاس جا کر دوسرے کا بولے نہیں کہ میرے کو اس سے فائدہ نہیں ہوا یا اس سے میرا بڑھ گیا, اب یہ آپ بولتے ہیں اس سے بڑھ گیا, اس کا کیسے پتہ چلے کہ اس کے علاج سے بڑھا ہے, ہو سکتا ہے کہ بہت زیادہ آپ کو بڑھنے والا تھا तो उसके इलाज से कुछ रुकावट हुई और कम बढ़ा, ये भी तो एक पहलू है ना। तो इस तरह लोग मतलब खुद भी ऐसे मसाइल कर रहे होते हैं जा जा कर, कि इस तरह मतलब एक दूसरे की बुराइयों का वो जो सिलसिला जो ना वो बढ़ता चला जाता है। तो ऐसा नहीं करना चाहिए। बिलफर्ज अगर वाकई आपको यूँ लगे कि फुला के इलाज से नुकसान हो गया मुझे, या फुला दवा खाई उसने ये मुझे सजेस्ट की थी और मैंने खाई और मुझे ये नुकसान हो गया, तब भी इस डॉक्टर को बोलने की क्या ज़रूरत है। आप इससे ज़्यादातर ये कि ये दवा मैंने खाई थी और इससे मुझे मतलब ये फ़ायदा नहीं हुआ या मुझे इसका रिएक्शन हुआ है, ताकि डॉक्टर आपको इसमें जो जो चीज़ें हैं ना, अगर वाकई डॉक्टर है और माहिर है उसको पता होगा कि इसमें क्या क्या चीज़ें हैं। तो इस तरह की चीज़ें दूसरी दवाई में होंगी ना तो वो दवा आपको नहीं देंगे, कोई अलग ही दवा आपको ये मशवरा देंगे। तो इस तरह हो सकता है। तो जितना हो सके बंदे को गुनाहों का दरवाज़ा जहाँ जहाँ से बंद हो सकता हो ना बंद करना चाहिए, ना कि मतलब यानी कि खोलते चले जाएं हम गुनाहों के दरवाज़े, बहुत एहतियात की ज़रूरत है। लेकिन मैंने हर डॉक्टर को, हर हकीम को, हर कारीगर को, हर मेमार या मतलब हर फर्द को बुरा नहीं कहा, अच्छे बुरे सब में होते हैं, लेकिन मैंने जनरल बात की है कि जनरली ऐसा हो रहा है। तो ऐसा जो भी करते हैं तौबा करें, तौबा के तकाजे पूरा करें। आप जो अपना इलाज है या अपना काम है, अपनी कारीगरी है, अपनी मेंटेनेंस है, वो करें। और किसी को मतलब क्यों हदफ बनाकर अपनी आखिरत दाव पे लगाते हैं कि वो कारीगर नहीं है, वो तो हजाम है, वो तो नाई है, उसको तो ये भी नहीं आता, उसको तो वो प्लास पकड़ना ही नहीं आता, वो उसने इसका आपकी मशीन ख़राब कर दी, मेरे पास पहले आ जाते हैं तो ये 50 रुपये में बन जाता, अब तो 1500 का खर्चा तो उसने आपको करवा दिया है, ये पुर्जा ख़राब कर दिया आपका, बुलाना पड़ेगा। अब यूँ लेकर ये शुरू मतलब झूठ सच करके मतलब इतना चल रहे होते हैं कि खुदा की पना, अल्लाह हम सबको गुनाह से बचाए और एक दूसरे की बुराइयाँ करने से बचाए। बल्कि हमें तो हुक्म ये है कि अगर ऐब है भी तो मुसलमान के ऐब छुपाना चाहिए, कि हदीस पाक में ये मज़मून मौजूद है कि जिसको किसी का ऐब पता चला और उसने उसको छुपा दिया तो वो जन्नत में जाएगा। यानी ऐब छुपाना, मुसलमान का ऐब उसकी खामी उसका फॉल्ट उसको छुपाना, ये जन्नत में ले जाने वाला काम है। और हम लोग हैं कि खोल खोल के बड़ा चढ़ा कर लोगों के ऐब बयान करते हैं और ढूंढते हैं कि कोई ऐब मिले उसकी पोल पता चले ताकि हम इसका डंका बजाएं, हमारी नेचर ये हुई है। तो जो दुनिया में लोगों का ऐब खोलता है ये डरता नहीं कि जीते जी हो सकता है मेरे ऐब भी खुल जाए, जीते जी नहीं खुले तो क़यामत के दिन सबके सामने मेरे ऐब खुले और मेरी रुसवाई हो जाए। ऐब किस में नहीं होते यार, बेऐब अल्लाह की ज़ात है, अम्बिया किराम की ज़ातें हैं, जिसको अल्लाह पाक ने अपना मकबूल बंदा बनाया और गुनाहों से महफूज किया। चलो उनके ऐब नहीं होते, होते हैं तो छुप जाते हैं, ठीक है ना, तो छुपा दिए जाते हैं। लेकिन हम लोग जो आम लोग हैं ना, इनका मामला दूसरा होता है। तो अल्लाह पाक बस रहमत की नज़र फरमाए, हमें भी भरपूर जोर लगाना चाहिए कि गुनाह हो ही ना, बंदे की हक तलफी हो ही ना, हम किसी का दिल दुखाएं ही ना, किसी का पैसा खाएं नहीं, दबाएं नहीं, उसको झूठ सच करके धक्के ना खिलाएं। जैसे कर्जा लेकर कर्जा लेना है तो धक्के खाते हैं, कर्जा उसको अपना कर्जा वसूल करना है अब वो धक्के खाएगा हमारे पास, आजकल अब नहीं है, फुला नहीं है, मजबूरी है, इधर फंस गया है, पैसा उधर, उसको धक्के खिला खिला के उसको पागल बनाते हैं बेचारे को। तो ये सारी अख्तलफियाँ तो हो रही है ना झूठ बोलकर उसको जो सता रहे हैं, समझे, या तो बोल दे कि भाई मैं फिलहाल नहीं दूंगा, 2 महीने के बाद फिर जो भी तारीख तय हो जाए आपस में उस तारीख को आप दे दें, उसको मतलब परेशान ना करें। तो अल्लाह पाक बस सच्चा बना दे, जो बंदा सच्चा होता है ना और नियत साफ मंजिल हासिल, उसके लिए अल्लाह पाक खुद असबाब भी अता फरमा देता है और वो मतलब इन चीज़ों से निकल आता है। लेकिन हम लोग खुद मतलब हमारी नियतें ख़राब होती है ना तो यूँ मतलब हम निकल नहीं पाते, और तरह तरह के गुनाहों का सिलसिला जो है ना वो चलता रहता है, बढ़ता रहता है। इसी में बस जिंदगियां ख़त्म हो जाती हैं, गुनाह नहीं छूटते। अल्लाह हमको अपने मासूम नबी, अपने प्यारे प्यारे आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके गुनाहों से महफूज कर दे।
हुजूर, इसमें अगर मजीद ये भी तरबियत हो जाए कि मिसाल के तौर पे किसी को ऐसा लगता है कि फलां शख्स के फलां काम करने से दीन को नुकसान पहुंच रहा है और उसकी वो अपनी सोच है, तो इस ज़िमन में उस शख्स को क्या करना चाहिए? क्या उनसे डायरेक्ट राब्ता करना चाहिए या उलमा के पास जाकर रहनुमाई लेनी चाहिए कि फलां शख्स का ये काम मुझे ऐसा लगता है कि जिसकी वजह से दीन को नुकसान पहुंच रहा है, या डायरेक्ट सोशल मीडिया का आजकल दौर है तो सोशल मीडिया पर जाकर ऐलान कर देना चाहिए? इस हवाले से भी अगर कुछ तरबियत के मदनी फूल मिल जाए।
अल्लाह अकबर। अब देखो ना, हर मामले में सूरतें तो होती हैं। अब हदीस पाक में कि फाजिर को मशहूर करो, इसका जिक्र उस बात के साथ करो जो उसमें है, लोग उसे कब पहचानेंगे। तो अब किसी का गुनाह ऐसा है कि जिससे लोगों को नुकसान पहुंच रहा है, तो उसको लोगों को इजहार करना, इसकी सूरत मौजूद है। अच्छा, अभी हम तय नहीं कर सकते। बाज़ों का ऐसा होता है कि वो वाकई से भूल तो कर रहा होता है, लेकिन उसको हम जब बोलेंगे ना तो वो कान पकड़ ले, अल्लाह अल्लाह, नहीं नहीं अस्तग़फ़िरुल्लाह, अब नहीं करूँगा, बिल्कुल मेरी गलती हो गई, मैं तौबा करता हूँ। तो अब इसको मशहूर करने की क्या ज़रूरत है कि तो खुद ही तौबा कर रहा है बेचारा। तो सोशल मीडिया का तो कोई अब ये कहें कि दीन मजहब नहीं है, एक ही मुहावरा है, उसका तो कोई ढंग धड़ा है ही नहीं मतलब। बल्कि अब सोशल मीडिया के जो सोशल मीडिया यूज़र या बाद इसी तरह के जो लोग होते हैं ना, अब मैं वो इनके अकसाम बयान नहीं करता, लोग ज़्यादा समझते होते हैं कि इनके क्या क्या अकसाम होती हैं जो इस तरह के वो मामलात को ढूंढते होते हैं कि जिससे इनके व्यूअरशिप इनकी बढ़े, इनके क्या बोलते हैं लाइक्स बढ़े। तो इसके लिए ऐसे मतलब ये मामलात ढूंढते होते हैं, जैसे कि आप मिसाल के तौर पर जो मुझसे सेट नहीं होगा तो वो मेरे मामला ढूंढेगा और मेरे मुंह से मैं कहना कुछ चाहता था और निकल कुछ गया, जिसको सबकत लिसानी बोलते हैं। नऊज़ु बिल्लाह, अगर कोई कहना कुछ कहता चाहता था और निकल कुछ गया और ऐसा निकला जो कुफ्र का कुफ्रिया कलेमा था, तब भी इस पर फौरन हुक्म कुफ्र नहीं लगाया जाएगा, जबकि सबकत लिसानी है, कहना कुछ चाहता था निकल कुछ गया। तो अब ये कि जब उसको पता चलेगा ना तो वो फौरन ऐसा अस्तग़फ़िरुल्लाह, अच्छा मेरे मुंह से ये निकल गया, उफ़ो अस्तग़फ़िरुल्लाह। तो ये तो बिल्कुल अब तो साफ सुथरा था, पहले भी इस पर हुक्म नहीं लगा था, ये तो उसको पता ही नहीं है, तो कहना ही कुछ चाहता था निकल कुछ गया। लेकिन अगर इसने इस पर पच की माने इस पर कि मेरा मतलब ये नहीं था, मैंने जो कहा वो तो यूं था और यूं नहीं था, ने अपनी बात पर वो कायम है और लिपा पोती कर रहा है, लिपा थोपी कर रहा है, तो अब ये फंस जाएगा, इस पर हुक्म लगेगा। जबकि मिसाल दे रहा था कि मैं जैसे कि मैं कहना कुछ चाहता हूँ निकल कुछ गया और जो मेरे से सेट नहीं होगा ना वो ये जुमला खाली सुन लेगा ना तो इसको स्टॉप कर देगा, उसको कैच कर लेगा, कैच करके बोलेगा हाथ में आ गया, मज़ा आ गया, बस अब इसको करेगा वायरल मेरी तस्वीर के साथ कि देखो ये क्या बोल रहा है। अब वो ज़ाहिर वो बोला तो गलत ही है, लेकिन आगे मैं रुजू तो कर चुका हूँ, मेरी तवज्जो दिला दी गई, मैंने कहा रो ये गलती हो गई है मेरी, वो गलत था, वो तो मैं तो सही तो ये यूँ करके मैं तो निकल आया। लेकिन ये सोशल मीडिया का जो मज़हब है ना उसमें तौबा नहीं है, ये लोग माफ़ नहीं करते। ये मतलब ऐसे शख्स को मैंने अपनी मिसाल अपने लिए दी, इस तरह का कोई भी इनके हत्या चढ़ता है ना बेचारे को ये ऐसा मतलब रुस्वा करते हैं, बदनाम करते हैं, लेकिन ऐसा करने वाले क़यामत के दिन ऐसे रुस्वा होंगे कि दुनिया इन पर थू थू करेगी। ये एक मतलब जनरल बात कर रहा हूँ, हो सकता है कि ऐसा करने वालों को भी अल्लाह पाक दुनिया में तौबा की तौफीक दे दे, मगर ऐसा करने वाला सिर्फ चुपके से तौबा कर ले یا کان میں سوری کر لے یہ نہیں چلے گا. وہ حدیث پاک ہے السر بالسر والعلانیت بالعلانیت, خفیہ یعنی چھپ کر کیے ہوئے گناہ کی چھپ کر توبہ, اور علل اعلان کیے ہوئے گناہ کی علل اعلان توبہ. یہ صحیح حدیث ہے. تو اب یہ کہ سوشل میڈیا پر جس نے کسی کے گناہ کو اچھالا یہ علل اعلان, بلکہ پہلے تو یہ انداز تھا بھی نہیں, یہ ذرائع نہیں تھے, اب تو اس سے نکلنا بڑا مشکل ہے. اتنا اس میں انہیں لاکھوں تک اس نے پہنچا دیا. تو ابھی لاکھوں تک اس کی توبہ بھی پہنچنی چاہیے کہ میں نے فلاں کو یہ بولا تھا, یہ میری غلطی تھی, میں نے غلط کیا تھا, یہ تسلیم کرنا پڑے گا. غلط فہمی تھی یہ کہے گا تو یہ اور پھنسے گا کہ جھوٹ بول رہا ہے, حالانکہ جان بوجھ کر کیا تھا کہ اس سے خار بازی تھی, اس لیے اس نے اس کو ڈیگریڈ کرنے کے لیے اس کو چلایا تھا, اور اب بولتا ہے میری غلط فہمی ہو گئی. غلط فہمی کے معنی یہ کہ سمجھنے میں بھول ہو گئی تھی, سمجھا تو تھا جب ہی تو اس نے آگے بڑھایا, اور اب بولتا ہے میں تو یہ توبہ نہیں ہوئی, یہ تو دھوکا ہوا, مزید گناہ میں یہ مزید یہ گہرا اترا. تو اللہ پاک کی بارگاہ میں یہ آٹی یا یہ مطلب چال بازی یا چکر بازی اللہ پاک کی بارگاہ میں کچھ بھی نہیں ہو سکتا. یہ اللہ پاک ہمارے دلوں کے حال جانتا ہے, وہ ہمیشہ ہمیشہ سے جانتا ہے. تو اس لیے وہ سچی توبہ اسی صورت میں ہوگی کہ کھلے دل سے بندہ اپنے گناہ کو تسلیم کرے, ذرا بھی چالاکی نہ کرے. ہے تھوڑا مشکل, نفس پر گراں گزرے گا, ابھی دیکھ لے گا, ابھی تھوڑا شرمانا اچھا ہے, یا قیامت کے دن جو شرمندگی ہوگی اور معاذ اللہ گھسیٹ کر جہنم میں لے جانے والا جو حکم ہوگا, ساری مخلوق دیکھ رہے ہوگی اس کو گھسیٹ کر جہنم میں لے جایا جا رہا ہے, یہ شرمندگی یہ رسوائی کم ہے یا دنیا کی تھوڑی بہت جو شرم و جھجک ہے وہ کم ہے, یہ کس پر ہاتھ رکھنا ہے یہ بندے نے طے کرنا ہے. اللہ کرے دل میں اتر جائے میری بات. صلو علی الحبیب صلی اللہ علیہ محمد. یہ میری بہت پرانی ڈائری ہے, تو اس میں جگہ جگہ یوں کہ سب سینکڑوں ہزاروں روایتیں, مختلف اقوال اور کام کی باتیں میں لکھتا رہا ہوں. آج ایک آپ کو اس میں سے مدنی پھول پیش کرتا ہوں. حدیث شریف میں ہے بھوکا اور حاجت مند اگر اپنی حاجت لوگوں سے چھپائے, اللہ پاک رزق حلال سال بھر تک اسے عنایت کرے. ارے بھوکا ہے تو لوگوں سے بھوک چھپائے, ارے کہ میرے پاس کھانے کو نہیں ہے, کھانا دو مجھے, اور حاجت مند جس کو ضرورت مند ہے, آزمائش آ گئی ضرورت مند ہے, اور پھر بھی لوگوں سے اپنی حاجت یہ چھپاتا ہے, تو اس کی یہ فضیلت ہم نے سنی کہ اللہ پاک اس کے لیے اس کو سال بھر تک رزق حلال عطا فرمائے گا, رزق وہ بھی حلال اور سال بھر تک. انہیں لوگ تو جان بوجھ کر ہی بعض وقت حاجت نہیں ہوتی تو بھی جھوٹ موٹ بھی اپنی حاجت بنا کر مانگتے رہتے ہیں معاذ اللہ, اور بہت کچھ کر رہے ہوتے ہیں. ان سب کو ڈر جانا چاہیے اور اللہ پاک پر سچا توکل سچا بھروسہ کرنا چاہیے. تو اللہ پاک پر اگر ہم نے سچا توکل کیا سچا بھروسہ کیا تو اللہ پاک ہمیں مایوس نہیں کرے گا, اس کی رحمت ہمیں ڈھانپ لے گی اور ہمارے کام غیب سے بننا شروع ہو جائیں گے. وقتی طور پر آزمائشیں امتحانات ہوتے ہیں, لیکن یہ کہ جتنا ہو سکے بندے کو چاہیے کہ صبر کرے, اور بلا ضرورت یا بلا شرعی اجازت کے لوگوں کے سامنے ہاتھ نہ پھیلائے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
سوشل میڈیا کے ذریعے سوال ہے, اس میں جلالت اللہ سے فیض کس طرح حاصل کیا جا سکتا ہے؟
جو لفظ اللہ کہتا ہے تو اس نے وہ ایسا ہے کہ جس نے اللہ پاک کے تمام اسماء جو ہیں وہ گویا ان کا ذکر اس نے کر لیا. تو یہ لفظ اللہ جو ہے یہ بڑا اہم اسم ہے, اسم ذات اس کو بولتے ہیں. اب اس سے اس کے ذکر کے طریقے تو ظاہر ہے کہ مختلف تعداد ہیں اس کی, جیسے کہ جو روزانہ یا اللہ ہو, یا اللہ ہو 1000 بار جو روزانہ پڑھتا رہے تو انشاءاللہ الکریم وہ مستجاب الدعوات بن جائے گا, یعنی جو دعا کی کرے گا اس کی قبول ہوا کرے گی. تو یوں مطلب اور بھی اس کی مطلب یہ کہ بے شمار برکتیں ہیں. لیکن جب بھی کوئی وظیفہ کرنا ہو, ذکر و اذکار کرنے ہو, تو وہ کسی صاحب اجازت کی اجازت سے کرنے چاہیے. صلو علی الحبیب صلی اللہ علی محمد.
عدت کے دوران عورت کا کس کس سے پردہ ضروری ہے؟ ہمارے ہاں یہ رواج ہے کہ مخصوص قریبی محارم یعنی بھائی والد کے علاوہ دیگر تمام محارم سے پردہ کروانے کی تاکید کی جاتی ہے, اس حوالے سے رہنمائی ارشاد فرما دیں.
پردہ جو ہے عورت کا وہ تو ہمیشہ ہی ہے, نامحرم سے پردہ ہے, اور محرم جو ہیں ان سے پردہ نہیں ہے, تو وہ عدت میں بھی پردہ نہیں ہے ان سے. باپ ہے, بھائی ہے, بیٹا ہے نا مثلا, تو اسی طرح جو بھی محارم ہیں ان سے پردہ عدت میں بھی نہیں ہوتا. عدت میں مزید مطلب یہ تاکیدیں بڑھ جاتی ہیں. اسی طرح عدت میں زینت نہیں کرے گی عورت, زینت ٹپ ٹاپ شاید اس کو بولتے ہیں, تو فیشن ٹپ ٹاپ اس طرح کی چیزیں نہیں کرے گی عورت جو ہے, نہ ایسا لباس پہنے گی کہ جو مطلب زینت والا لباس نہیں پہنے گی, باہر نہیں نکلے گی. اب باہر نکلنے کی بھی بعض صورتیں ہوتی ہیں, مثلا ایک بیمار ہو گئی, اب بیمار ہو گئی تو گھر میں علاج نہیں ہو پاتا, اور علاج کرنے کے لیے جو آئے تو وہ بھی گھر میں آنے کے لیے کوئی سامان یا صورت نہیں بنتی, یا اس کو ہاسپٹلائز ہی ہونا پڑے گا. تو عدت کا مطلب یہ تھوڑی کہ اب چار دیواری میں اس کو مرنے دیا جائے, تو علاج کے لیے ضرورت یہ باہر نکلے گی. اسی طرح بعض ایسی صورتیں کہ جن میں عورت کو باہر نکلنے کی اجازت ہوتی ہے, لیکن یہ کہ علماء سے پوچھ کر ہی اس پر عمل کیا جائے, اپنے طور پر نہ نکلے. لیکن ہمارے یہاں عدت بھی پوری نہیں کرتی عورتیں, اور بات سمجھتی ہیں کہ 40 دن کی عدت ہوتی ہے, اور اس طرح کا نہیں ہوتا. عدت میں جیسے کہ کسی کا شوہر فوت ہو گیا تو 4 مہینے 10 دن اس کی عدت ہے, عدت ہے وفات, ٹھیک ہے نا, تو 4 مہینے 10 دن. اور طلاق ہو گئی, طلاق کی 3 جو خاص جو عورت کے مخصوص جو ہوتے ہیں وہ 3, اب وہ ذرا الفاظ تو بول نہیں ہوں گے, 3 حیض, 3 ماہواریاں, یہ مطلب اس کی مدت. یا وہ حمل, حمل جیسے وہ باہر بچہ پیدا ہو گیا, چاہے 1 دن میں پیدا ہو گیا.
جی درست فرمایا آپ نے کہ جو عورت حمل سے ہو اس کی جو عدت ہے وضع حمل ہے. اللہ تعالیٰ نے ارشاد فرمایا کہ وہ اولات الاحمالی اجلوہن یضعن حملہن, کہ حمل والیوں کی عدت یہ ہے کہ وہ اپنا حمل جل لیں. اور کسی عورت کو بڑی عمر ہونے کی وجہ سے 55-60 سال عمر ہو گیا, اب اس کو وہ ماہواری نہیں آتی, تو اب اس کی عدت طلاق جو ہے وہ 3 ماہ ہوگی. باقی تفصیل آپ نے درست فرمائی.
سن یاس جی, عائشہ
جی, یا بھی بہت چھوٹی عمر میں ہی اسے طلاق ہو گئی, آنا ہی شروع نہیں ہوئی تھی, پھر بھی اس کی عدت 3 ماہ ہے.
صلو علی الحبیب صلی اللہ علی محمد.
کیا بچیاں گڑیا وغیرہ سے کھیل سکتی ہیں, اور ان گڑیا وغیرہ کو شوکیس وغیرہ میں رکھنا کیسا؟
گڑیوں سے کھیلنا جائز ہے, لیکن گڑیوں کو تعظیم کی جگہ رکھا نہ جائے. جیسے شوکیس میں سجانا یہ تعظیم کی جگہ کہلائی ہے, اس طرح نہ کہ جائے. وہ ٹھوکروں میں آتی ہو ایسی جگہ پڑی ہو جیسے جوتے چپل پڑے ہیں ویسے ہی بچے لڑکاتے رہتے ہیں, احترام کی جگہ نہ ہو. صلو علی الحبیب صلی اللہ علیہ محمد.
کسی کا نیٹ ڈیٹا وائی فائی چوری کر کے یوز کیا ہو تو اس کی تلافی کیسے کریں گے, توبہ کیسے کریں گے؟
تو جس نے کسی کا وائی فائی بغیر اجازت کے چوری چھپے استعمال کیا تو یہ اس نے اس بندے کی حق تلفی کی, اس کو مالی طور پر نقصان پہنچایا, تو اس کی توبہ بھی کرے اور جو کچھ نقصان ہوا پیمنٹ کرے اسی فرد کو جس کا اس نے یہ نقصان پہنچایا جس کو. اب وہ بندہ جو ہے وہ اگر معاف کر دیتا ہے کہ کوئی بات نہیں مجھے پیسے نہیں چاہیے میں نے معاف کیا, تب یہ کہ یہ معاف ہو جائے گا. صلو علی الحبیب صلی اللہ علی محمد.
کیسا ہے نور چھایا مدنی مذاکرے میں, کیسا ہے نور چھایا مدنی مذاکرے میں, ہر دل ہے جگمگایا مدنی مذاکرے.